यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उच्चस्तरीय सत्रलाई सम्बोधन। जलवायु परिवर्तनबाट पृथ्वी नै संकटमा रहेको तर्फ राष्ट्रपतिद्वारा विश्व समुदायको ध्यान आकर्षण। धर्मका नाममा कसैले पनि राजनीति गर्न नहुनेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। आगामी आम निर्वाचनभन्दा पहिला संविधान संशोधनको काम सम्पन्न भइसक्ने एमाले महासचिव शंकर पोखरेलको भनाई। सहकारी ठगीका आरोपी पूर्व गृहमन्त्री रवि लामिछानेसँग रूपन्देहीमा पनि बयान। ज्यान मुद्दामा दोषी ठहरिएका गण्डकी प्रदेशका पूर्व मन्त्री दीपक मनाङे जेल चलान। र चीनको चुहाई शहरस्थित खेलकुद केन्द्रमा कारको ठक्करबाट 35 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने कुरामा गम्भीर हुनुपर्नेमा विश्व समुदायको ध्यान आकर्षण गराउनु भएको छ। अजरबैजानको राजधानी बाकुमा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको 29 सम्मेलन COP29 विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई हिजो सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले हिमालदेखि समुद्रसम्मको एकीकृत र समष्टिगत अनुकूलन अवधारणालाई औपचारिक संवादको विषय बनाउन प्रस्ताव गर्नुभयो। जलवायु परिवर्तनको मारबाट पृथ्वी नै संकटमा रहेकोतर्फ उहाँले विश्व समुदायको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रपति पौडेलले नेपाल अहिले पनि जलवायुजन्य प्रकोपको पीड़ामा रहेको बताउनुभयो। नेपालले सोही अवधारणामा आधारित भई सगरमाथा संवाद कार्यक्रम संचालन गर्न लागेको उहाँले जानकारी पनि दिनुभयो। उच्चस्तरीय सत्रमा अजरबैजानका राष्ट्रपति इलहाम अलिएफले स्वागत गर्नुभएको थियो भने राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरस लगायत विश्वका विभिन्न राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूले सम्बोधन गर्नुभएको थियो। त्यसै क्रममा राष्ट्रपति पौडेल र मालदिव्सका राष्ट्रपति मोहम्मद मोइजू बीच बाकुमै द्विपक्षीय भेटवार्ता भएको छ। भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको मारमा नेपाल र मालदिव्स जस्ता देश परेकाले यस विषयमा द्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्ताहरूमा सहकार्य गर्नुपर्नेमा जोड़ दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। बाकुमै जलवायु परिवर्तन सम्बन्धी भूटानले संयोजन गरेको वातावरण मन्त्रीहरूको बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तनका प्रतिकूल असर कम गर्न हिन्दकुश हिमालयन क्षेत्रका वातावरण मन्त्रीहरूको साझा मंच बनाउन उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा कसैले पनि राजनीति गर्न नहुने बताउनु भएको छ। प्रधानमन्त्री निवासमा जैन श्वेताम्बर तेरापन्थ सभाका पदाधिकारीहरूसँगको भेटमा हिजो प्रधानमन्त्री ओलीले धर्मका नाममा राजनीति गरिँदा समाज बिथोलिएको प्रति चिन्ता व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले धर्मनिरपेक्ष मुलुक नेपालले राज्यका तर्फबाट सबै धर्मलाई सम्मान गरेको तर केही पक्षबाट अस्वाभाविक गतिविधि भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले धर्मका नाममा असहिष्णुता र संकीर्णता राख्न नहुने भन्नुहुँदै धर्म मान्ने मानिसको व्यक्तिगत आस्थाको विषय भएकाले त्यसको सबैले सम्मान गर्नुपर्ने बताउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी 2084 निर्वाचन अगावै संविधान संशोधनको काम सम्पन्न भइसक्ने बताउनु भएको छ। विराटनगर विमानस्थलमा हिजो पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले संविधान संशोधनको विषय नेपालका सबै राजनैतिक दलहरूको सरोकारको विषय भएकाले संविधानको कार्यान्वयन वृद्धि गर्न संविधान संशोधन आवश्यक रहेको बताउनुभयो। संविधान संशोधनमा दुई तिहाईको सहमति जुट्नेमा आशंका गर्न नहुने उहाँले बताउनुभयो। मुलुकको राजनीतिक स्थायित्वलाई केन्द्रबिन्दुमा राखेर नेकपा एमाले र नेपाली कांग्रेसबीच सहकार्य भएको उल्लेख गर्नुहुँदै महासचिव पोखरेलले संविधानको 10 वर्षको सबल र दुर्बल पक्षको समीक्षा गर्दै त्यही आधारमा संविधानको कानूनी र संरचनागत सुधार गर्दै लगिने बताउनुभयो। नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले वर्तमान सरकारसँग जनताले विकास निर्माण लगायतका जनजीविकाका धेरै विषयमा अपेक्षा राखेको बताउनु भएको छ। नेपाली कांग्रेस बागलुङ जिल्ला कार्य समितिले हिजो आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले सरकारमा सहभागी सबै राजनैतिक दल विशेष गरी नेपाली कांग्रेस र नेकपा एमालेको तल्लो तहसम्म पनि जनता केन्द्रित कामहरूमा केन्द्रित हुनुपर्ने बताउनुभयो। देशमा जति नयाँ पार्टी खुले पनि पुरानै पार्टीले मुलुक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण पुरानै पार्टीले काम गर्छ भन्ने विश्वास जनस्तरमा दिलाउन तल्लो तहका कार्यकर्ताहरूले काम गर्नुपर्ने उहाँले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सहकारी ठगीका विषयमा जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा आज पनि बयान लिइने भएको छ। सहकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा पक्राउ परेका लामिछानेसँग हिजो बयान नसकिएपछि आज पनि बयान लिइने भएको हो। पोखराबाट रूपन्देही लगेर लामिछानेसँग हिजो पाँच घण्टासम्म बयान लिइएको छ। यसैबीच सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू विरूद्ध अदालतको अवहेलना सम्बन्धी निवेदन दर्ता हुने भएको छ। न्यायाधीश विनोद शर्माको इजलासले हिजो स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा अनुसन्धान प्रक्रिया चलिरहँदा अदालतका गतिविधि विरूद्ध आन्दोलन गरेको भन्दै अधिवक्ता अनुपम भट्टराईले दिनुभएको अदालतको अवहेलना सम्बन्धी निवेदन दर्ता गर्न अदालतले हिजो आदेश दिएको छ। निवेदनमा अदालतलाई दवाब दिने उद्देश्यले अभिव्यक्ति दिने आन्दोलन गर्ने र जनमानसलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको उल्लेख गरिएको छ। निवेदनमा सो पार्टीका नेताहरू स्वर्णिम वाग्ले, मनिष झा, सुमना श्रेष्ठ, अशोक कुमार चौधरी, विराज भक्त महर्जन, तोसीमा कार्की, असीम शाह, गणेश पराजुली र सुविता गौतम लगायतलाई विपक्षी बनाइएको छ। ज्यान मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशसभाका सदस्य एवं पूर्व मन्त्री दीपक मनाङे भनिने राजीव गुरूङ दिल्ली बजार कारागार चलान भएका छन्। काठमाडौँको सानो भर्याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेपछि केन्द्रीय कारागार चलान गरी पठाएको छ। सर्वोच्च अदालतले कार्तिक 20 गते उच्च अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैदको फैसला मिलेको भन्दै सदर गरेको थियो। कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री लीला बल्लभ अधिकारी जोड़िएको मानव तस्करीको प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङ घर भएका 41 वर्षीय नवीन राई र 32 वर्षीय गुड्डी राई रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो। यो सँगै सो प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेको संख्या 9 पुगेको छ। उक्त प्रकरणमा कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री एवं एमाले नेता लीला बल्लभ अधिकारीलाई प्रहरीले गत आइतबार पक्राउ गरेको थियो। हिजो पक्राउ परेका नवीन राई र गुड्डी राईले बागबजारमा खोटाङस्थित ऐसेलु खर्क गाउँपालिका दुईको ओडा सदस्य र कोशीको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहायकको परिचय पत्र बनाइदिएको अनुसन्धानबाट खुलिएको प्रहरीले जनाएको छ। मानव तस्करी प्रकरणमा पक्राउ परेका कोशीका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री अधिकारीलाई अदालतले हिजो थप 7 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपैयाले आगामी मंगिर 16 गते हुने स्थानीय तहको उपनिर्वाचनको लक्षित कार्यक्रमलाई उच्च प्राथमिकता दिन सार्वजनिक संचार माध्यमलाई आग्रह गर्नुभएको छ। निर्वाचन आयोगमा सार्वजनिक संचार माध्यमहरूसँग हिजो भएको छलफलमा प्रमुख आयुक्त थपलियाले उपनिर्वाचन सम्बन्धी सूचना तथा जानकारीमूलक सामग्रीको प्रभावकारी सम्प्रेषण गरी निर्वाचनमा बढ़ीभन्दा बढ़ी मतदाताको सहभागिता सुनिश्चित गर्न सहयोग पुर्याउन अनुरोध गर्नुभयो। उहाँले गलत सूचना र गालीगलोचपूर्ण अभिव्यक्तिले निर्वाचनलाई नकारात्मक असर पार्ने भएकाले सामाजिक सञ्जालको प्रभावकारी अनुगमन आवश्यक रहेकोमा पनि जोड़ दिनुभयो। छलफलमा निर्वाचन आयुक्त सगुन शमशेर राणाले मतदातालाई मतदानमा प्रेरित गर्ने गरी समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो। आयुक्त राणाले निर्वाचनलाई प्रभावित गर्ने गलत र भ्रामक समाचारको प्रभावकारी अनुगमन आवश्यक रहेकोमा जोड़ दिनुभयो। निर्वाचन आयोगका सचिव रविलाल पन्थले निर्वाचनका सबै प्रक्रिया उपनिर्वाचनमा पनि हुने उल्लेख गर्नुहुँदै आयोगका निर्णय सूचना र समाचारलाई प्राथमिकताका साथ प्रकाशन र प्रसारणका लागि आम संचार माध्यमलाई आग्रह गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले उपनिर्वाचनका लागि मन्त्रालय मार्फतका निकायलाई आवश्यक समन्वय र सहजीकरण गरिने बताउनुभयो। छलफलमा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले उपनिर्वाचन सम्बन्धी समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गरिने जानकारी गराउनुभयो। निर्वाचन आयोगले आगामी स्थानीय तहको उपनिर्वाचनमा मनोनयन हुने उम्मेद्वारको योग्यता र अयोग्यता सम्बन्धी प्रावधानको पालना गर्न राजनीतिक दल र निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ। आयोगले 21 वर्ष पूरा भएको उपनिर्वाचन हुने गाउँपालिका वा नगरपालिकाको सम्बन्धित ओडाको मतदाता नामावलीमा नाम समावेश भएको तथा कुनै कानूनले अयोग्य नभएको उम्मेद्वारको मात्र मनोनयन दर्ता गर्न निर्देशन दिएको हो। 2079 सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा पुरूष उम्मेद्वार भई निर्वाचित भई कार्यभार सम्हालिरहेको स्थानीय तहको रिक्त पदमा महिला उम्मेद्वार रहने गरी मनोनयन पत्र पेश गर्न समेत निर्देशन दिएको आयोगले जनाएको छ। त्यसै गरी कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति निर्वाचन सम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले 2 वर्ष भुक्तान नगरेको व्यक्ति उम्मेद्वार बन्न नपाउने आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिनुभयो। उपनिर्वाचनका लागि मंगिर 2 गते उम्मेद्वारी दर्ता गर्ने कार्यतालिका रहेको छ। गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरण गरी सड़क सुरक्षा कायम गर्न सक्रियताका साथ खटिन प्रहरीलाई निर्देशन दिनुभएको छ। गृहमन्त्री लेखकले पछिल्लो दिनमा सड़क दुर्घटना बढ़दै गएको सन्दर्भमा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरलाई यात्रुवाहक सवारी साधनमा क्षमता भन्दा बढ़ी यात्रु नराख्न त्यसै गरी मालवाहक सवारी साधनमा यात्रु बोक्न नदिने लगायतका व्यवस्था मुलुकभर कार्यान्वयन गर्न प्रहरी युनिटलाई सक्रिय बनाउन निर्देशन दिनुभएको हो। सड़क सुरक्षा कायम गरी प्रहरी प्रमुख मार्फत मुलुकभरका प्रहरी युनिटलाई परिचालन गर्न निर्देशन दिइएको गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ। गृहमन्त्री लेखकले सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात व्यवसायी यातायात मजदूर र सरकारवाला निकायले पनि सजगता अपनाउनु पर्नेमा जोड़ दिनुभएको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रहरूलाई सुधार्ने गरी कार्य सम्पादन गर्न मन्त्रालय मार्फतका निकायलाई निर्देशन दिनुभएको छ। अर्थ मन्त्रालयमा हिजो आयोजित मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले आयात निर्यात उत्पादन माग पूँजीगत खर्च र लगानी लगायतका पक्षमा समीक्षा गरी अघि बढ़न निर्देश गर्नुभयो। त्यसक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर शिवराज अधिकारीले अर्थतन्त्रमा देखा परेका सकारात्मक सूचकहरूलाई विशेष ध्यान दिएर त्यसलाई अवसरका रूपमा सदुपयोग गर्न जोड़ दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कस्मेटिक बाहेक जलनका सबै बिरामीहरूलाई सरकारले निशुल्क उपचारको व्यवस्था मिलाएको जानकारी दिनुभएको छ। जलन पीड़ितहरूसँग हिजो मन्त्रालयमा भएको छलफलमा मन्त्री पौडेलले जलन पीड़ितका लागि उपचार सेवाको विस्तार जिल्ला अस्पतालसम्म गर्ने प्रयासमा आफू लागि परेको बताउनुभयो। मन्त्री पौडेलले हाल सरकारले जलन पीड़ितका लागि उपचार गर्न 8 अस्पतालमा व्यवस्था गरेको भए पनि त्यसलाई जिल्ला अस्पतालसम्मै पुर्याइने बताउनुभयो। कुलेखानी जलविद्युत केन्द्रको ड्याममा भएको क्षतिबारे अध्ययन तथा छानबिन गर्न गठित समितिले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्कालाई हिजो प्रतिवेदन बुझाएको छ। गत असोज 11 र 12 गतेको अविरल वर्षाका कारण कुलेखानी जलविद्युत केन्द्रको ड्यामको ढोका खोल्दा तल्लो तटीय क्षेत्रमा क्षति पुगेपछि ऊर्जा मन्त्री खड्काले गत 22 गते अध्ययन समिति गठन गर्नुभएको थियो। बागमती प्रदेश सरकारले मन्त्रालय विभाजन गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको हिजो हेटौँडामा बसेको बैठकले संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गरी सहकारी तथा गरीबी नियन्त्रण मन्त्रालय बनाएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री सूरज चन्द्र लामिछानेले जानकारी दिनुभयो। संघीयता प्रारम्भ हुँदा 7 मन्त्रालय रहेको बागमती प्रदेशमा हिजोको निर्णयसँगै मन्त्रालयको संख्या 14 पुगेको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको प्रदेश सरकारको 100 दिनको उपलब्धि हिजो सार्वजनिक गर्नुभएको छ। सरकार गठनको 100 दिनमा सरकारले गरेका कामको उपलब्धि सार्वजनिक गर्न मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय धनगढ़ीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले तोकिएको समयमै चालू आर्थिक वर्षको बजेट आउन नसकेको अवस्थामा आफू नेतृत्वको सरकार गठन भएपछि शुरूआतकै दिनमा राजनीतिक प्रशासनिक र आर्थिक विषयमा सहमति जुटाई बजेट ल्याइएको जानकारी दिनुभयो। उहाँले प्रदेशसभाको विश्वास लिई राजनीतिक स्थायित्व तथा सुशासनको प्रत्याभूति दिने गरी विकासका प्रयास र सेवा प्रभाव बलियो बनाउने गरी कामहरू भएको बताउनुभयो। हेटौँडामा पेट्रोल बोकेको ट्याङ्करको टायर मरमत गर्ने क्रममा भएको विस्फोटमा परि 1 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। विस्फोटमा परि हेटौँडा 11 थाना भर्याङका टायर मरमत पसल सञ्चालक 34 वर्षीय मोहम्मद एजाजको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते मध्ये चालक देवान लामाको चुरे हिल अस्पतालमा उपचार भइरहेको छ भने अन्य 4 जना घाइते उपचार पछि घर फर्किएका छन्। सिन्धुपाल्चोकमा विगत 14 वर्षदेखि सञ्चालित इन्द्रावती विद्युत सब स्टेशनमा गत असारको बाढ़ीले क्षति पुर्याएपछि त्यस क्षेत्रका स्थानीयको दैनिकी कष्टकर भएको छ। सिन्धुपाल्चोक संवाददाता देवराज सुवेदीको यो रिपोर्ट।
सिन्धुपाल्चोकको पश्चिमी क्षेत्र मेलम्ची नगरपालिका, पाँच पोखरी, थाङपाल गाउँपालिका, हेलम्बु र इन्द्रावती गाउँपालिकाका स्थानीयलाई 11 केबी प्रसारण लाइन मार्फत नियमित विद्युत प्रवाह सञ्चालन गर्दै आइरहेको इन्द्रावती सब स्टेशनमा गत असार 30 गतेको बाढ़ीले क्षति पुर्याउँदा स्थानीयको दैनिक जनजीवन नै प्रभावित भएको छ। बाढ़ीपछि नेपाल विद्युत प्राधिकरण हेलम्बु मेलम्ची वितरण केन्द्रले लामो दूरीको प्रसारण लाइन मार्फत चारवटा स्थानीय तहमा नुवाकोटको त्रिशुली, पाँच खाल, बाह्रविसे र काठमाण्डुबाट विद्युत प्रसारण लाइन सञ्चालन गरे पनि विद्युत प्रवाह नियमित र आवश्यक भोल्टेजको नहुँदा उद्योग, कल कारखाना, दूध चिस्यान केन्द्र लगायत सञ्चालन हुन सकेको छैन भने दैनिक उपभोग्य खाद्यान्न कुटानी पिसानी गर्न नपाउँदा स्थानीयलाई समस्या भएको छ। स्थानीय विनोद कार्की र टीका दत्त दिताल:
यहाँ चाहिँ बत्ती आए पनि राम्रो भोल्टेज नहुने, लाइनबाट सञ्चालित कुनै पनि चिजहरूले काम गर्न सक्ने छ।
दूधको लागि त किसानहरूको लागि एकदम समस्या छ। अब कुनै फ्रिजहरू चलेको छैन, मिसिनहरू चलेको छैन, बत्ती आउने जाने भइरहेको छ। यहाँ सोल्युसन हुँदाखेरि धेरै राम्रो थियो। अहिले अब बत्ती बाहिरबाट जोडिएको भनेको छ, त्यसले धेरै
बाढ़ीले सब स्टेशन सञ्चालनमा रहेको घर उच्च जोखिममा परेपछि जोगाउन सम्भव भएका इलेक्ट्रोनिक सामानहरू अन्यत्र सारेर राखिएको छ। सब स्टेशन सञ्चालन नहुँदा स्थानीयलाई परेको समस्याबारे जानकार रहे पनि तत्काल केही गर्न सक्ने अवस्था नरहेको तर यथाशीघ्र सञ्चालनको लागि आवश्यक पहल शुरू गरिएको नेपाल विद्युत प्राधिकरण हेलम्बु मेलम्ची वितरण केन्द्रका प्रमुख राजन भण्डारी बताउनुहुन्छ।
बाढ़ीले त्यो सबै क्षति गरिसकेपछि हामीले हाम्रो छिमेकी वितरण केन्द्रबाट लाइन लिनु पर्यो। धन्ना हामीसित त्यसको लागि इन्टर कनेक्सन ब्रान्च थियो र केही दिन ढिलो गरे पनि हामीले लाइन रिस्टोर गर्न सक्यौँ। अरूको सर्भिसेस त्यो पनि टाढा टाढाबाट लिनु परेको छ र इन पोइन्टतिर भोल्टेज एकदमै कम छ, त हामीलाई पनि थाहा छ। बत्तीसम्म बल्ला तर मिल चिस्यान
बाढ़ीपछि इन्द्रावती सब स्टेशनको सेवा क्षेत्रमा नियमित विद्युत सेवा उपलब्ध नहुँदा स्थानीय तहको प्रशासनिक कामकाजदेखि अत्यावश्यक काममा समेत बाधा पुगेको छ भने जिल्लाका उद्योगी व्यवसायीहरू पनि उच्च संकटमा परेका छन्। देवराज सुवेदी, रेडियो नेपाल, सिन्धुपाल्चोक।
चीनको चुहाई शहरस्थित खेलकुद केन्द्रमा एउटा कारले जथाभावी ठक्कर दिँदा 35 जनाको मृत्यु भएको छ भने 43 जना घाइते भएका छन्। फान उपनामले चिनिने 62 वर्षीय चालकले एउटा सानो एसयूभी खेलकुद केन्द्रमा प्रवेश गरी खेलकुद केन्द्रको भित्री सड़कमा व्यायाम गरिरहेका मानिसहरूलाई ठक्कर दिएको स्थानीय प्रहरीले जनाएको छ। प्रहरीले फानलाई आफ्नो कारमा चक्कुले आफैलाई घाइते बनाइरहेको अवस्थामा फेला पारिएको पनि जनाएको छ। उनी हाल घाँटी र शरीरका अन्य भागमा आफैले गरेको चोटका कारण कोमामा रहेको र उनीसँग सोधपूछका लागि असक्षम अवस्था रहेको प्रहरीले जनाएको छ। चिनिया राष्ट्रपति सी चिनफिङले घाइतेहरूको उपचारका लागि सम्पूर्ण प्रयास गर्न आग्रह गर्नुभएको छ। कानून बमोजिम अपराधीलाई दण्डित गर्न माग पनि गर्नुभएको सिन्हुवा समाचार एजेन्सीले उल्लेख गरेको छ। जापानले सन् 2030 दशकको शुरूमा सबै नयाँ यात्रुवाहक कारहरूलाई जैविक इन्धनयुक्त बनाउन कार निर्माताहरूलाई प्रोत्साहित गर्ने योजना सार्वजनिक गरेको छ। स्थानीय संचार माध्यमहरूका अनुसार उद्योग मन्त्रालयले उपसमितिको बैठकमा सार्वजनिक गरेको नयाँ लक्ष्यले तेल थोक विक्रेताहरूलाई आर्थिक वर्ष सन् 2030सम्ममा 10% बायो एथेनोल मिश्रित पेट्रोल आपूर्ति सुचारू गर्न आग्रह गर्ने लक्ष्य राखेको छ। मन्त्रालयले यो परिवर्तनलाई कानून मार्फत अनिवार्य बनाउने बारे पनि सोचिरहेको जनाएको छ। मकै र उखुबाट बनाइएको बायो एथेनोलले प्रकाश संश्लेषणको क्रममा कार्बन डाइअक्साइड शोषण गर्दछ। यो प्राकृतिक प्रक्रियाले बायो एथेनोल मिश्रित इन्धन चलाइँदा उत्पन्न कार्बन डाइअक्साइड उत्सर्जनलाई नियन्त्रण गर्न मदत गर्ने पनि विश्वास गरिएको जापानको उद्योग मन्त्रालयले जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल विद्युत प्राधिकरण संचालक समितिको बैठकले विभिन्न उद्योगहरूमा काटिएको बिजुलीको लाइन जोड्ने निर्णय गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा मंगलबार बसेको बोर्ड बैठकले कार्तिक 25 गतेको मन्त्री परिषदको बैठकको निर्णय कार्यान्वयन गर्दै लाइन काटिएका उद्योगमा तत्काल बिजुली जोड्ने निर्णय गरेको बोर्डका अध्यक्ष एवं ऊर्जा मन्त्री दीपक खड्काले जानकारी दिनुभयो। मन्त्री परिषदको बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनको महसुललाई लिएर उद्योगमा काटिएको बिजुली 24 घण्टा भित्र जोड्ने निर्णय गरेको थियो। 15 दिन भित्र टाइम अफ डे टीओडी मिटरका आधारमा बकेउता असुल उप गर्ने मन्त्री परिषदको निर्णयलाई कार्यान्वयन गरेर अगाडि बढ्ने निर्णय भएको छ, मन्त्री खड्काले भन्नुभयो। उहाँले प्राधिकरणले विद्युत प्रयोग गरे बापत बिल दिनुपर्ने र व्यवसायीले सो अनुसार रकम तिर्नुपर्ने उल्लेख गर्नुभयो। कतार एयरवेजले भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबारदेखि व्यावसायिक उडान शुरू गरेको छ। दोहाबाट आएको कतार एयरवेजको एयर बस अपरान्ह 3:30 बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीले एयर बस 320बाट गौतम बुद्ध विमानस्थलमा कतार एयरवेजले पहिलो पटक व्यवसायी उडान शुरू गरेको बताउनुभयो। कतार एयरवेजले अब दैनिक रूपमा दोहा भैरवा काठमाडौँ दोहा रूटमा एक उडान गर्नेछ। यसअघि विमानस्थलमा नेपाल एयरलाइन्स, फ्लाइ दुबई, थाई एयर एसिया र जजिराले उडान सेवा प्रारम्भ गरिसकेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन समाजका सबै वर्गको सहयोग आवश्यक भएकोमा जोड़ दिनुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको मंगलबार उद्घाटन गर्दै अध्यक्ष ढकालले मुलुकका कतिपय क्षेत्रमा अझै पनि विकास र लगानीमा अवरोध गर्ने सोच नहटेको उल्लेख गर्नुभयो। त्यस किसिमका अवरोधले लगानीमा मात्र नभई देशको समृद्धिमा समेत नकारात्मक असर पर्छ, अध्यक्ष ढकालले भन्नुभयो। विशेष गरी नेपालमा धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार विकासको ठूलो सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले त्यसको लागि लगानीको वातावरण बन्नुपर्नेमा जोड़ दिनुभएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ। मंगलबार नेपाली शेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। दुई दिन लगातार उकालो लागेको नेप्से परिसूचक मंगलबार भने 11.24 अंकले घटेर 2748.96 अंकमा सीमित भएको छ। यस दिन कारोबार भएका 13 उपसमूह मध्ये 3 उपसमूहको शेयर मूल्य उकालो लाग्दा 10 उपसमूहको शेयर मूल्य ओह्रालो लागेको छ। मंगलबार 1,67,87,000 किता शेयरहरू 7,85,57,41,000 रुपियाँमा किनबेच भएका छन्। नेपाली बजारमा मंगलबार एकै दिन सुनको मूल्य 2,400 रुपियाँले घटेको छ। सोमबार प्रतितोला 1,65,000 कारोबार भएको छाप भएको सुन मंगलबार 1,62,600 रुपियाँमा किनबेच भएको छ। यसै गरी चाँदीको मूल्य पनि मंगलबार घटेको छ। बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका 1,600 पीड़ितले करिब 7 अर्ब बचत माग गरेका छन्। बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल सहकारी पीड़ितका लागि माग दावीको निवेदन दिन जारी गरेको 35 दिने सूचना सोमबार सकिएको थियो। सोमबार 1,600 पीड़ितले 7 अर्ब दावी गरेको समितिका अध्यक्ष अधिवक्ता प्रभात अधिकारीले जानकारी दिनुभयो।
कप्तान पूजा महतोको अलराउण्डर प्रदर्शनले नेपाल आईसीसी महिला यु19 विश्वकपको एसिया छनौटमा कुवेत विरूद्ध 164 रनको फराकिलो जित दर्ता गरेको छ, जिससँगै नेपाल 5 खेलमा 8 अङ्क जोडेर दोस्रो स्थानमा छ। यसअघि थाइल्याण्डलाई 67 र 106 तथा कुवेतलाई 108 रनले हराएको नेपालले घरेलु टोली युए विरूद्ध 13 रनको पराजय बिहोरेको थियो। 5 खेलमा पराजित कुवेत अंकविहीन छ। यसअघि कुवेत युएसँग 106 र 184 तथा थाइल्याण्डसँग 20 रनले पराजित भएको थियो। युएको 10 सेभेन रंगशालामा मंगलबार नेपालले प्रस्तुत गरेको 214 रनको लक्ष्य पछ्याएको कुवेत 3 ओभरमा 48 रनमै समेटियो। कुवेतका लागि जिफा झिलानी 36 रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेन। नेपालका लागि पूजा महतोले 4 ओभरमा 1 मेडलसहित 8 रन खर्चिएर सर्वाधिक 5 विकेट लिए। यसै गरी रचना कुमारी चौधरी र सीमा केसीले समान 2 विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निधारित 20 ओभरमा 2 विकेट गुमाउँदै 213 रनको युगफल तयार पारेको थियो। नेपालका लागि पूजा महतोले 69 बलमा 17 चौकाको मदतले अवजित 130 रनको योगदान दिए। यसै गरी सुनी पाख्रिमले अवजित 43 र सावित्री धामीले 11 रन बनाए। तेस्रो विकेटका लागि पूजा र सोनीले अवजित 157 रनको साझेदारी गरे। कुवेतका लागि जिफा झिलानी र रियल मारेडा डी सुजाले समान 1 विकेट लिए। अब नेपालले अन्तिम खेल बुधबार घरेलु टोली युएको सामना गर्नेछ। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ। मंगलबार हिल्टन होटलमा सुदूरपश्चिमका मालिक स्वतन्त्र प्रताप शाह, मार्की खेलाडी दिपेन सिंह ऐरी र ब्रान्ड एम्बेसडर दीपक मिश्रले जर्सी सार्वजनिक गरे। सुदूरपश्चिमले जगत क्रमलालाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा एनपीएल मंगसिर 15 देखि पुष 6 गतिसम्म हुँदैछ। प्रतियोगितामा 8 फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ।
अझै बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही, सोही प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाड़ी र हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात समेत हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 24 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 10.6 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23 देखि 25 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:24 भयो भने सूर्यास्त भरे साँझ 5:13 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उच्चस्तरीय सत्रलाई सम्बोधन। जलवायु परिवर्तनबाट पृथ्वी नै संकटमा रहेकोतर्फ राष्ट्रपतिद्वारा विश्व समुदायको ध्यान आकर्षण। धर्मका नाममा कसैले पनि राजनीति गर्न नहुनेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड। आगामी आम निर्वाचनभन्दा पहिला संविधान संशोधनको काम सम्पन्न भइसक्ने एमाले महासचिव शंकर पोखरेलको भनाई। सहकारी ठगीका आरोपी पूर्व गृहमन्त्री रवि लामिछानेसँग रूपन्देहीमा पनि बयान। ज्यान मुद्दामा दोषी ठहरिएका गण्डकी प्रदेशका पूर्व मन्त्री दीपक मनाङे जेल चलान। र चीनको चुहाई शहरस्थित एउटा खेलकुद केन्द्रमा कारको ठक्करबाट 35 जनाको मृत्यु। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण अंग्रेजीमा 8 बजे सुन्न सक्नुहुनेछ।